यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रिया नेपाल। शुरूमा प्रमुख समाचार। भोलि हुने स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा। मतदाता परिचय पत्र नभएकाले नाम खुल्ने कागजातबाटै मतदान गर्न पाउने। शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने शिक्षा मन्त्रालयको निर्णय। बैंक तथा वित्तीय संस्था पनि 2 दिन बिदा हुने। लुम्बिनीमा अत्याधुनिक सुविधा सहितको सभाहल र ध्यान केन्द्रको निर्माण सम्पन्न। जेठ 2 गते बुद्ध जयन्तीका दिन उद्घाटन गरिँदै। र श्रीलंकामा सरकार विरोधी प्रदर्शनका कारण जनजीवन अस्त व्यस्त। लुटपाटका घटनाहरू वृद्धि भएसँगै सुरक्षा प्रबन्धमा चुनौती।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। भोलि हुने स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार सम्बन्धित मतदान केन्द्रमा आजसम्म नयाँ मतदाताहरूका लागि मतदाता परिचय पत्र वितरणका साथै मतदाता शिक्षा दिने काम हुनेछ। आयोगले 21,955 मतदान केन्द्रमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृत लगायतका टोलीले मतदान केन्द्रमा मतदाता परिचय पत्र वितरण, मतदाता शिक्षा प्रदान गर्ने, मतदान गर्ने, सर्वदलीय बैठक बसेर मतदान प्रतिनिधिहरूको नामावली माग्ने लगायतका कार्य भएको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अरियालले जानकारी दिनुभयो।
मतदाता परिचय पत्र वितरण गर्नुको अतिरिक्त मतदाता शिक्षा पनि चल्छ, साथसाथै मतदान केन्द्र निर्माणको काम पनि सँगसँगै हुन्छ। मतदान अधिकृतले, सहायक मतदान अधिकृतले त्यहाँ खटिने कर्मचारी, स्वयंसेवकलाई, सुरक्षाकर्मीलाई एक खालको ओरिएन्टेसन अथवा अभिमुखीकरण गर्नुहुन्छ। अब जिम्मेवारी तोक्ने, के काम गर्नुपर्ने हो त्यो चाहिँ कामको बारेमा बताउने र मतदान प्रक्रियालाई सहजीकरण अथवा सरल बनाउने तरिकाहरू त्यहाँ हुन्छन्।
आयोगले मौन अवधिमा निर्वाचन आचार संहिता विपरीत कुनै कार्य गरे नगरेको अनुगमन जारी राखेको सामाजिक सञ्जालमा साइबर ब्यूरोले अनुगमन गरिरहेको सहायक प्रवक्ता अरियालले जानकारी दिनुभयो। मौन अवधिमा भएका आचार संहिता उल्लंघनलाई गम्भीरताका साथ लिँदै तहगत संयन्त्रलाई सक्रिय बनाइएको निर्वाचन आयोगले जनाएको छ। 753 वटा स्थानीय तहमा 35,221 प्रतिनिधि चयनका लागि 1,77,33,723 मतदाताले भोलि हुने निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्ने छन्। भोलि हुने स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचय पत्र नभए पनि परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने निर्णय भएको छ। आयोगबाट जारी भएको मतदाता परिचय पत्र वा नेपाली नागरिकताको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्र वा राहदानी वा जग्गाधनी प्रमाण पूर्जाको सकल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाई एकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। स्थानीय तह निर्वाचनका लागि कञ्चनपुर जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल भारत सीमा नाकाहरूमा आवागमन बन्द गरिएको छ भने सबै मतदान स्थलको आवश्यक व्यवस्थापन समेत पूरा भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको यो रिपोर्ट।
स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि कञ्चनपुर जिल्लाका 9 वटै पालिकाहरूभित्र 132 मतदान स्थलहरूमा 341 मतदान केन्द्रहरू निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ। प्रत्येक मतदान केन्द्रहरूमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, 2 जना सहायक कर्मचारी र 1 जना कार्यालय सहयोगी गरी 5 जना कर्मचारी खटाइएको कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले जानकारी दिनुभएको छ।
कञ्चनपुर जिल्लामा निर्वाचनको तयारी पूरा भइसकेको छ। हामीले चाहिँ सामग्री वितरण गरिसकेका छौँ र केन्द्रहरूमा चाहिँ मतदान अधिकृत र अन्य कर्मचारीहरू पुगिसक्नु भएको छ। एउटा केन्द्रमा 5 जनाको हिसाबले 341 वटै केन्द्र, 132 मतदान स्थलहरूमा 1,705 जना कर्मचारीहरू खटिएको छ र प्रत्येक केन्द्रमा मतदान अधिकृतले 3 जना स्वयंसेवक राख्नु पाउने व्यवस्था छ।
जनघनत्वको अवस्था, भौगोलिक बनावट, विगतमा शान्ति सुरक्षालाई असर पुर्याउने गरी भएका गतिविधि, राजनीतिक, सामाजिक र आर्थिक रूपले चुनौतीपूर्ण रहेका ठाउँहरूलाई पहलूलाई अध्ययन गरी सुरक्षा व्यवस्थापन गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताउनुभयो।
अति संवेदनशील संस्कृति संवेदनशील 26 र 40 सामान्य रूपमा छ भनेर हामीले विभाजन गरेका छौँ। अब यसलाई हेरेर सुरक्षा व्यवस्था तयार गरिएको छ र सबै मतदान केन्द्रहरूको अनुगमन गरेर मतदान केन्द्रहरूमा मतदाताहरू सहज रूपमा आएर स्वतन्त्र रूपमा आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण सिर्जना गर्ने गरी हामीले सुरक्षा व्यवस्थाहरू गरेका छौँ।
वैशाख 27 गते राति 12 बजेदेखि मतदान सम्पन्न हुने बेलासम्मका लागि नेपाल भारत सीमा क्षेत्रहरूमा आवागमन बन्द गरिएको छ। निर्वाचनमा शान्ति सुरक्षाको स्थिति कायम राख्न मौन अवधि शुरू भएदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थको ओसार पसार बिक्री वितरण र सेवनमा रोक लगाइएको छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
स्थानीय तह निर्वाचनका लागि अछाम जिल्लामा पनि सबै तयारी अन्तिम चरणमा पुगेको छ। अछामबाट संवाददाता टेकराज भण्डारीको यो रिपोर्ट।
जिल्लामा हाल मतदान स्थल तथा केन्द्रमा कर्मचारी खटिने कार्य भइरहेको छ। अछाम जिल्लाका 91 वडाका 130 मतदान स्थलका 207 मतदान केन्द्रमा मतदान केन्द्र अधिकृत सहायक मतदान अधिकृत कर्मचारी तथा प्रहरी खटाउने कार्य जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति पत्र मतपत्र बुझेर तथा जिल्ला निर्वाचन कार्यालयबाट थप मतदान सामग्री सहित पठाइरहेको जिल्ला निर्वाचन अधिकारी कृष्ण सिंह नायक बताउनुहुन्छ। निर्वाचनमा खटिनु भएका एकजना मतदान अधिकृत दीपक बहादुर भण्डारीले आफूलाई दिइएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने बताउनुभयो।
निर्वाचनलाई स्वच्छ मर्यादित र धाँधलिलो तरिकाले सम्पन्न गर्नको लागि यो जिम्मेवारी जुन सरकारले हामीले सुम्पिएको छ त्यो जिम्मेवारी हामी एकदम पूरा गर्नेछौँ, एकदम मर्यादित तरिकाले सम्पन्न गरेर फर्किनेछौँ।
जिल्लामा शान्ति सुरक्षाको अवस्था पनि मजबुत पारिएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीको भनाइ छ।
सुरक्षाकै टिम एकमुष्ट भएर जिल्लाभरिका सबै ठाउँमा पूर्ण रूपमा परिचालन गरिसकेको अवस्था छ। स्थानमा आधी घण्टामा पुग्ने गरी आर्मी पनि परिचालन भएको छ र अहिले चाहिँ केन्द्रबाट गाउँपालिकासम्म छिरिएको छ। जिल्लाको राष्ट्रिय सुरक्षा योजना, केन्द्रको सुरक्षा योजना अनुसार, जिल्ला अनुसार सबै स्थानमा पेट्रोल डोमिनेटरी हिँड्ने काम, त्यसपछि डिस्पोजल टिमहरू खटाउने काम भइसकेको छ।
देश संघीयतामा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइरहेको छ। टेकराज भण्डारी, रेडियो नेपाल, अछाम।
स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोगले राष्ट्रिय स्तरमा पर्यवेक्षण कल सेन्टर स्थापना गर्ने भएको छ। मतदानका दिन स्थलगत रूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना संकलन र सम्प्रेषणलाई जीवन्त एवं विश्वसनीय बनाउन कल सेन्टर स्थापना गर्न लागि नियोगका अध्यक्ष प्राध्यापक कपिल श्रेष्ठले जानकारी दिनुभयो। नयाँ बानेश्वरको अल्फा हाउसमा सञ्चालन गरिने कल सेन्टरमा संचार कर्मीका लागि मीडिया सेन्टर पनि स्थापना गरिने भएको छ। स्थानीय तह निर्वाचनका लागि पर्यवेक्षण गर्न निर्वाचन आयोगबाट अनुमति लिएका 68 संघ संस्थाका करिब 5,000 पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गरिरहेका छन्। मौन अवधि शुरू भएदेखि मतदानको दिनसम्म र मतदानपछि मतगणनासम्म गरी तीन चरणको पर्यवेक्षण गरिरहेका निर्वाचन पर्यवेक्षकहरूले यस अघिको भन्दा प्रभावकारी रूपमा निर्वाचन आचार संहिता पालना भएको जनाएका छन्। संवाददाता अर्जुन श्रेष्ठको यो रिपोर्ट।
निर्वाचन आयोगको अनुमतिमा यसपटक कुल 68 संघ संस्थाहरू मार्फत करिब 5,000 पर्यवेक्षकले वैशाख 30 गते हुने निर्वाचनको पर्यवेक्षण गरिरहेका छन्। निर्वाचन आयोगले अनुमति पाएका प्रत्येक संस्थालाई कम्तीमा 50 मतदान स्थलमा पर्यवेक्षण गर्न भनेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल,
68 संस्थाका करिब 5,000 पर्यवेक्षकले विभिन्न मतदान स्थलहरूमा पर्यवेक्षण गर्नुहुन्छ र हरेक संस्थालाई कम्तीमा 50 मतदान स्थलमा पर्यवेक्षण गर्नुपर्छ भनेर चाहिँ भनेका छौँ। त्यस हिसाबले अब देशको धेरै जसो ठाउँमा पर्यवेक्षण कार्यहरू हुन्छन्। त्यस्तै अब अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू अथवा यहाँ रहेका कूटनीतिक नियोगहरू अनि दूतावास लगायतलाई 30 ग्रुपलाई चाहिँ हामीले पर्यवेक्षणको अनुमति दिएका छौँ।
आम निर्वाचन पर्यवेक्षण समिति नेपाल जियोग, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोग लगायतका निर्वाचनको पर्यवेक्षण गरिरहेका संस्थाहरूले यसपटक निर्वाचन आचार संहिता पालना अघिल्लो निर्वाचनमा भन्दा प्रभाव प्रभावकारी रूपमा भइरहेको जनाएका छन्। आम निर्वाचन पर्यवेक्षण समिति नेपाल जियोक लगायत सातवटा संस्थाको एयरलाइन्सले पहिलो चरणको पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदनमा यस्तो जनाएको हो। आम निर्वाचन पर्यवेक्षण समिति नेपाल जियोकका महासचिव कृष्णमान प्रधान:
अहिले 24,000 तान्जुर मतदान केन्द्र 10,000 तान्जुर मतदान स्थान छ, त्यही भित्र रहेर हामीले हिमाल पहाड तराई सातवटै प्रदेशमा पर्यवेक्षण गरिरहेको छ। विगतको भन्दा अहिले आदर्शता बढी पालना भएको पायौं, जसमा टुलहरू चाङ्ने विषयमा, पब्लिकहरू गर्ने विषयमा, र्यालीमा मोटरसाइकल गर्ने, गाडीहरू धेरै कुदाउने विषयमा जुन पहिला प्रश्न उठ्ने गर्थ्यो अहिले त्यो चाहिँ अलिक कमी आएको हामीले पाएका छौँ।
यस्तै राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोगले पनि आफ्नो देशव्यापी संरचना मार्फत निर्वाचन पर्यवेक्षणका लागि पर्यवेक्षक खटाएको छ। तीन चरणमा विभाजन गरेर निर्वाचन पर्यवेक्षण गरिरहेको नियोगले विभिन्न पक्षहरूको अध्ययन अनुगमन गरेर प्रतिवेदन दिने जनाएको छ। नियोगका महासचिव देविका तिम्सिना:
जुन हाम्रो संरचना छ नि, स्थानीय तहका स्वयंसेवकहरूलाई हामीले परिचालन गरेका छौँ। शान्ति सुरक्षा चुस्त दुरुस्त छ कि छैन, अब कहीँ मान्छेलाई भएछ कि भोट हाल्न जानको लागि त्यो कुराको अवस्था छ भने कुन कुन जिल्लामा कुन कुन ठाउँमा छ, कतै ठाउँमा जोखिम छ निर्वाचनका दृष्टिकोणले, त्यो कुराहरूको हामी इन्टेलिजेन्स गर्छौँ, मूल्याङ्कन गर्छौँ, लेखाजोखा गर्छौँ।
स्थानीय तहमा हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र पारदर्शी बनाउन निर्वाचन आयोगले विगतमा छै पर्यवेक्षणको प्रबन्ध गरेको छ। पर्यवेक्षकले निर्वाचनसँग सरोकार राख्ने पक्षसँग निर्वाचन सम्बन्धी विषयमा स्वतन्त्र र निष्पक्ष रूपमा संवाद गर्ने, आयोगले अनुमति दिएको क्षेत्र वा स्थानमा पर्यवेक्षण गर्ने, निर्वाचन प्रचार प्रसार अभियान, निर्वाचनमा लैंगिक तथा समावेशिताको अवस्था, मतदाताको निर्वाध आवत जावत, निर्वाचन सामग्रीको ओसार पसार, मतदान प्रक्रिया, मतगणना, निर्वाचन परिणाम समेतका विषयमा पर्यवेक्षण गर्नेछन्। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौं।
निर्वाचन आयोगले भोलि हुने स्थानीय तह सदस्यको निर्वाचन स्वतन्त्र, स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ। स्थानीय तह निर्वाचन निर्देशिका 2078 गरेका व्यवस्थाका आधारमा आयोगले मतदानको दिन मतदान केन्द्रभित्र मतदाता उम्मेद्वार वा निजको एकजना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढ़ीमा 5 वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकै घरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था गरेको छ। तर मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए तापनि मतदान अधिकृतबाट मतदान केन्द्रमा प्रवेश गर्न दिइने छैन। त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई लाइटर जस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना, मतपत्र लगायतका कागजात, कुनै राजनैतिक दल वा उम्मेद्वारको निर्वाचन चिन्ह भएको वा संकेत जनाइने कुनै वस्तु लैजान नपाइने आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। निर्वाचनको समयमा पर्यटनको सुविधाका लागि नेपाल पर्यटन बोर्डले बस सेवा सञ्चालन गर्ने भएको छ। भोलि हुने स्थानीय तहको निर्वाचनका दिन काठमाण्डुमा हवाई यात्रुलाई विमानस्थल र होटल पुग्न हुन सक्ने असुविधालाई ध्यानमा राखेर बस सञ्चालन गर्न लागि हो। बोर्डले पर्यटक प्रहरीको सहयोगमा टुरिष्ट बस एसोसिएशन अफ नेपाल र नेपाल टुरिष्ट भेहिकल एसोसिएशनको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवत जावतका लागि विभिन्न रूटमा सटल बस सञ्चालन गर्न लागेको जनाएको छ। भोलि निर्वाचनको दिन हिमाली जिल्ला मनाङमा बाह्य पर्यटकले प्रवेश पाउने भएका छन्। निश्चित समय तोकिएर नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई सहज बनाउने उद्देश्यले प्रवेश खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। पर्यटन बोर्डबाट भ्रमणको आधिकारिक अनुमति पत्र लिएर आएका पर्यटकलाई मनाङमा प्रवेश दिइने प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो। कपिलवस्तुको महाराजगंज नगरपालिकाका उपप्रमुख पदका उम्मेद्वारको मृत्यु भएपछि नयाँ उम्मेद्वार चयन गरिएको छ। नेपाली कांग्रेसबाट उपप्रमुख पदमा उम्मेद्वारी दिनुभएका सुभावती कुर्मीको सोमबार राति हृदयघातबाट मृत्यु भएपछि सो पदमा उहाँकै बुहारी रीता कुमारी कुर्मीलाई उम्मेद्वारी बनाइएको नेपाली कांग्रेसले जनाएको छ। सुभावती कुर्मी 2074 निर्वाचनबाट पनि नेपाली कांग्रेसको तर्फबाट उपमेयरमा निर्वाचित हुनुभएको थियो। राष्ट्रिय महिला आयोगले स्थानीय तहको निर्वाचनमा महिलामाथि हुने जघन्य हिंसा र अपराधका बारेमा निर्वाचन आयोगबाट अनुगमन गर्न र हिंसाजन्य घटना हुन नदिन प्रहरी प्रशासन समक्ष अनुरोध गरेको छ। आयोगका प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनको समयमा भएका हिंसा उप निर्वाचन आयोगबाट समेत अनुगमन र हिंसाजन्य घटना हुन नदिने विषयमा सम्बन्धित प्रहरी प्रशासनमा अनुरोध गरिएको छ। जल तथा मौसम विज्ञान विभागले भोलि बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्मको विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ। निर्वाचनको दिन प्रदेश नम्बर 1 मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रहे अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश 1 बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि राति देशका पहाड़ी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सर्वोच्च अदालतको हिजो बसेको पूर्ण बैठक फूल कोर्टमा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ। कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकमा सर्वोच्च अदालतमा भएका विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने तथा न्यायिक सुधारका विषयमा चाल्नुपर्ने विधिबारे छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो। बैठकले न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठ संयोजक रहनुभएका मुद्दा व्यवस्थापन समितिलाई आवश्यक गृह कार्य गरी सुधारका मार्गचित्र सहितको कार्ययोजना तयार गर्ने जिम्मेवारी दिने निर्णय पनि गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा शनिबार र आइतबार विदा दिने निर्णय गरेको छ। मन्त्रालयमा हिजो बसेको बैठकले शैक्षिक संस्थामा 2 दिन विदा दिँदा पढ़ाई हुने दिन घट्न नदिन हिउँदे बर्खे र पर्व विदा कटौती गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो। सरकारले जेठ 1 गतेदेखि शनिबार र आइतबार विदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पनि हप्तामा 2 दिन विदा गर्दा शुक्रबार आधा दिनको सट्टा पूरा दिन सहित 5 दिन 10 बजेदेखि 4 बजेसम्म समय कायम हुने प्रवक्ता शर्माले बताउनुभयो। प्रवक्ता शर्माले हिउँदे बर्खे विदा गरी कुल 45 दिन र स्थानीय पर्व विदा 5 दिन गरी 50 दिन विदा पाउने व्यवस्था रहेकोमा ती विदा कटौती गरी वार्षिक 30 दिन मात्रै दिने व्यवस्था मिलाइने जानकारी दिनुभयो। भारतका लागि नेपालका नवनियुक्त राजदूत डाक्टर शंकर प्रसाद शर्माले राष्ट्रपति रामनाथ कोविन्द समक्ष नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा हिजो आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ। ओहदाको प्रमाणपत्र प्रस्तुतपछि राष्ट्रपतिसँगको शिष्टाचार भेटमा राजदूत शर्माले भारतका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य सुख शान्ति र भारतका जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। आज विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदैछ। स्वास्थ्य परिचारिका पेशाको शुरूआत गर्ने फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा यो दिवस मनाउने गरिएको छ। फ्लोरेन्स नाइटिङ्गेलको स्वास्थ्यमा दिएको योगदानको चर्चा गर्दै हरेक वर्ष मे 12 विश्व नर्स दिवस मनाउने गरिएको छ। हिजो देशभर 21 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 3,788 नमूना परीक्षण गर्दा 21 जनामा संक्रमण पुष्टि भएको हो। हिजो सोह्र संक्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ। यस्तै हिजो 11,005 जनाले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख 30 गते निर्वाचनका दिन कोरोना विरूद्धको खोप कार्यक्रम स्थगित भए पनि अत्यावश्यक स्वास्थ्य सेवा यथावत रूपमा सञ्चालन गर्न सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। श्रीलंकाको सरकारले आर्थिक संकटलाई उचित रूपमा व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै भइरहेको प्रदर्शनको क्रममा लुटपाट व्यापक रूपमा बढ़ेको त्यहाँका संचार माध्यमहरूले जनाएका छन्। यसैबीच लुटपाट गर्न आएकाहरूलाई गोली प्रहार गर्न सुरक्षाकर्मीलाई श्रीलंकाको सरकारले आदेश दिएको बीबीसीले उल्लेख गरेको छ। प्रदर्शन भए यतादेखिकै पहिलो पटक देशलाई सम्बोधन गर्नुहुँदै श्रीलंकाका राष्ट्रपति गोताभय राजा पाक्षेले शान्ति र सुव्यवस्था पुनस्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नयाँ प्रधानमन्त्री नियुक्त गर्न र राज्यका केही अधिकार संसदलाई दिन तयार रहे पनि आफूले राजीनामा नदिने राष्ट्रपति राजापाक्षेले स्पष्ट गर्नुभएको छ। यसैबीच आर्थिक तथा राजनैतिक संकटबाट गुज्रिरहेको श्रीलंकामा त्यहाँका केन्द्रीय बैंकका गवर्नरले आगामी दुई हप्ताभित्र राजनैतिक स्थायित्व कायम नभए आफूले राजीनामा दिने बताउनु भएको छ। श्रीलंकाका राजनैतिक दलका प्रमुख तथा नेताहरूसँग भेट गरी गवर्नर डाक्टर नन्दलाल वासिन्देले देशमा आगामी दुई हप्ताभित्र राजनैतिक स्थायित्व कायम नभए आफूले काम गर्न नसक्ने बताउनु हुँदै राजीनामा दिने बताउनु भएको हो। श्रीलंकामा हिंसा चर्किएपछि त्यहाँ देशव्यापी रूपमा कर्फ्यू जारी गरिएको छ। अब आर्थिक समाचार।
केही महिनादेखि घट्दो अवस्थामा रहेको विदेशी मुद्राको संचितको अवस्थामा चैत महिनामा केही सुधार भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनाको मुलुकको आर्थिक अवस्थाको विश्लेषण अनुसार विदेशी मुद्रा संचिति गत चैतको एक महिनाको अवधिमा $3 करोड़ थप भएको छ। फागुन मसान्तमा $9.58 अर्ब रहेको विदेशी मुद्राको संचिति चैत मसान्तसम्ममा बढ़ेर $9.61 करोड़ पुगेको छ। यो संचिति नौ महिनाको आयातलाई आधार मान्ने हो भने 7.4 महिनाको वस्तु आयात र 6.6 महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। चैतमा चालू खाता घाटाको चाप भने अझ थपिएको छ। फागुन मसान्तमा 462.93 अर्ब करोड़ घाटामा रहेको चालू खाता चैत मसान्तसम्मको एक महिनाको अवधिमा करिब 50 अर्ब रूपियाँले बढ़ेर 5.12 अर्ब घाटामा पुगेको छ। चालू आर्थिक वर्षको चैत मसान्तसम्म मुलुकको समग्र मूल्य वृद्धि 7.28% पुगेको छ। गत फागुन मसान्तमा यस्तो मूल्य वृद्धि 7.14% रहेको थियो। यसबाहेक चैतमा नेपालमा आप्रवाह हुने विप्रेषण रकम घट्ने क्रमले पनि निरन्तरता पाएको छ। चैतमा रेमिटेन्स भित्रिने दर नेपाली रूपियाँमा 0.6% र अमेरिकी डलरमा 2.2% घटेको छ। चैत महिनामा नेपालमा हुने आयात भने 6.6% घटेको छ। फागुनमा आयात वृद्धि 38.6% रहेकोमा चैतमा आयातको मात्रा घटेर 32% मात्र भएको छ। चैतमा नेपालको निर्यात 13.9% घटेको छ। नेपालबाट हुने निर्यात फागुनमा 82.9% वृद्धि भएकोमा चैतमा निर्यात घटेर 69.4% ओर्लिएको छ। आर्थिक वर्ष 2078-79 नौ महिनामा कुल वस्तु निर्यात 69.4% वृद्धि भई 160.57 अर्ब रूपियाँ बराबर पुगेको छ। चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपाल टेलिकमको कुल नाफा 44.91 लाख 25 हजारले घटेको छ। नेपाल टेलिकमले गत आर्थिक वर्षको यसै अवधिसम्ममा 5.88 करोड़ 44 लाख 72 हजारको खुद नाफा कमाएको तुलनामा यस अवधिमा खुद नाफा घटेर 5.43 करोड़ 53 लाख 47 हजार रूपियाँ मात्र भएको नेपाल टेलिकमले प्रकाशित गरेको विवरणमा उल्लेख छ। नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा पनि शनिबार र आइतबार दुई दिन विदा हुने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरू पूर्वाधार विकास बैंक नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गर्दै 1 जेठदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक विदा हुने जानकारी गराएको छ। राष्ट्र बैंकले सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान 9:30 बजेदेखि अपरान्न 5:30 बजेसम्म हुने गरी तय गरेको छ। तर कार्तिक 16 गतेदेखि माघ 15 गतेसम्म कार्यालय समय बिहान 9:30 बजेदेखि अपरान्न 4:30 बजेसम्म हुने राष्ट्र बैंकले निर्देशनमा उल्लेख गरेको छ। 2079 सालको लागि निर्धारण गरिएको दशैं र तिहारका सार्वजनिक विदा बाहेक अन्य विदा लगायत दुई दिनभन्दा बढ़ी भएमा तेस्रो दिनदेखि अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न आवश्यकता अनुसार कर्मचारी खटाई आवश्यक सेवा राजस्व कारोबार गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरू र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली राष्ट्रिय महिला क्रिकेट टीमले अफ्रिकी राष्ट्र युगाण्डासँग टी20 अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संज्ञानले बुधबार नेपालको जेठमा युगाण्डासँग घरेलु मैदानमा टी20 सिरिज खेल्ने जनाएको हो। क्रिकेट मैदानमा हुने सिरिज 5 खेलको हुनेछ। नेपाल र युगाण्डा बीचको पहिलो टी20 जेठ 2 गते हुनेछ, दोस्रो टी20 जेठ 3 गते र तेस्रो टी20 जेठ 5 गते हुनेछ। त्यस्तै चौथो टी20 जेठ 6 गते र अन्तिम टी20 जेठ 7 गते हुनेछ। नेपाल क्रिकेट संज्ञानले युगाण्डा विरूद्धको टी20 अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार रूबिना छेत्रीको कप्तानीमा टोलीको घोषणा गरेको हो। नेपालले जेठमा युगाण्डासँग घरेलु मैदानमा टी20 सिरिज खेल्नेछ। शहीद स्मारक सी डिभिजन लीगको उपाधि RC-32 फुटबल एकाडेमीले हात पारेको छ। एन्फा कम्प्लेक्स आदो बाटोमा बुधबार महावीर क्लबलाई 1-0 हराउँदै RC-32 छैटौं जीत निकालेको हो। RC-32 को जीतमा विवेक सन्तोषीले निर्णायक गोल गरे। खेलको 50 मिनटमा उनले गोल गरेका थिए। जीतसँगै आरसीले 7 खेलमा 19 अंक जोडेको छ। आरसी शीर्ष स्थानमा उक्लिएको छ। महावीरले 7 खेलमा 9 अंक जोडेको छ। अर्को खेलमा खालीबारी युथ क्लब र पुलचोक स्पोर्ट्स क्लबले गोल रहित बराबरी खेलेका छन्। सी डिभिजन लीगमा 14 क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो गिरिसा उपाध्याय। अब मौसम सम्बन्धी जानकारी। आज प्रदेश एक र मध्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहे। प्रदेश एक, मध्य, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.6 डिग्री सेल्सियस, वर्षा 5.7 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज बिहान काठमाडौँ उपत्यकामा सूर्योदय 5:17 भयो भने सूर्यास्त भरे साँझ 6:44 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोलि हुने स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा। मतदाता परिचय पत्र नभएकाले नाम खुल्ने कागजातबाटै मतदान गर्न पाउने। शैक्षिक संस्थामा शनिबार र आइतबार विदा दिने शिक्षा मन्त्रालयको निर्णय। बैंक तथा वित्तीय संस्था पनि 2 दिन विदा हुने। लुम्बिनीमा अत्याधुनिक सुविधासहितको सभाहल र ध्यान केन्द्रको निर्माण सम्पन्न। जेठ 2 गते बुद्ध जयन्तीका दिन उद्घाटन गरिँदै। र श्रीलंकामा सरकार विरोधी प्रदर्शनका कारण जनजीवन अस्त व्यस्त। लुटपाटका घटनाहरू वृद्धि भएसँगै सुरक्षा प्रबन्धमा चुनौती। यो सँगै बिहान 7 बजेको समाचार सकियो। हवस् त, नमस्ते।